आज ज़रा लंबा हो गया, तवील हो गया, तो इसलिए सवाल जवाब भी मुख्तसर ही रखते हैं, हो सकता है बहुत सों को देर हो जाए। खैर, एक सवाल यह है कि नमाज के फ़िदिया कहाँ दे सकते हैं? अगर हम जानते हों किसी को, गुरबा मुस्तहकीन वग़ैरह को जानते हों, तो उनको दे दें। जो भी मुस्तहक ज़कात हैं वो नमाज के फ़िदिया भी लेने के मुस्तहक हैं। अगर मालूम न हो, यानी बहुत से ऐसे लोग हैं जो हिंदुस्तान, पाकिस्तान, वहाँ पर गुरबा की इमदाद करते हैं, यहाँ पर भी मैं जानता हूँ बाज़ लोगों को जो इमदाद करते हैं। अब मुझे नहीं पता कि सवाल करने वाला कौन होगा, यहाँ पर भेज सकता है या नहीं, लेकिन यहाँ बहरहाल हिंदुस्तान, यहाँ से भी बाज़ हज़रात हैं जिनको मैं जानता हूँ, जो हिंदुस्तान और पाकिस्तान और इस तरह की जगहों पर, हिंदुस्तान में ज़्यादा, वहाँ पर चूँकि तंगी है, मुश्किलात हैं, तो वहाँ पर रकम भेजते हैं और वहाँ गुरबा की, बेवा औरतों की, इस तरह के लोगों की इमदाद करते हैं। तो अगर ख़ुद अपने तौर से मालूम कर लें ज़्यादा अच्छा है, न हो तो यहाँ भी कुछ ऐसे लोग हैं जो इसकी यानी इंतज़ाम कर लेते हैं भेजने वगैरह का। एक और सवाल यह है कि औरत अय्याम हैज़ में कौन सी, कुरान का कौन सा हिस्सा पढ़ सकती है? कुरान की तिलावत के तौर पर कुछ न पढ़े, इंशाल्लाह उसको सब फजीलतें हासिल हो जाएंगी। जिन कुरान की जिन हिस्सों के पढ़ने का मामूल है वो सब फजीलतें इंशाल्लाह हासिल हो जाएंगी, उसकी फ़िक्र न करें। लेकिन पढ़ना क्या जायज़ है? जो आयतें दुआ और हिफाजत के तौर पर हैं वो पढ़ सकती हैं, सूरह फातिहा है और मुआवज़तैन अख़ीरी तीन कुल हैं, वो दम करने के लिए, तिलावत के लिए मकसद नहीं होता, दम करना मकसद होता है। तो सोने से पहले तीनों कुल पढ़ लिए, अख़ीरी दोनों कुल पढ़ लिए, अपने ऊपर दम कर लिया, आयतुल कुर्सी पढ़ ली, सूरह फातिहा पढ़ ली, ये आयतें जो हिफाजत के लिए और दुआ के लिए पढ़ी जाती हैं उनके पढ़ने की इजाज़त है, वो पढ़ सकती हैं। बाकी तिलावत के तौर पर सूरह मुल्क, सूरह यासीन वगैरह ये सूरतें ना पढ़ें। सवाल है, पता नहीं उसकी तफसील क्या होगी, लेकिन बारह सवाल यह है कि बाज़ बैंक से पैसे मिलते हैं, अगर बैंक से, बैंक में जो पैसे रखवाते हैं वो इस्तिलाही लिहाज से वो कर्ज़ है, कर्ज़ के हुक्म में है। अब जब हमने उनको कर्ज़ दिया है तो कर्ज़ के बदले में कोई भी नफ़ा लेना उनसे दुरुस्त नहीं है। हाँ, दूसरी बात है क्रेडिट कार्ड, क्रेडिट कार्ड हम जब इस्तेमाल करते हैं तो हम उनको कर्ज़ दे नहीं रहे, जिस कंपनी का क्रेडिट कार्ड इस्तेमाल कर रहे हैं उनसे गोया हम कर्ज़ ले रहे हैं, इसलिए कि हम जब क्रेडिट कार्ड से पैसे दे रहे हैं तो गोया कि वो कंपनी हमारी तरफ से अदा कर रही है, बाद में हम उनको अदा करेंगे, तो कर्ज़ ले रहे हैं। तो किसी से कर्ज़ लेना और कर्ज़ जो दे रहा है वही अगर हमें हदिया देता है वो सूद नहीं है, लेकिन किसी को, किसी से कर्ज़ लेकर, किसी को कर्ज़ देकर उससे हदिया लेना, ये मना होता है। तो बहरहाल क्रेडिट कार्ड पर जो हमें पॉइंट्स मिलते हैं या कुछ उस पर इनाम मिलता है, कैशबैक मिलता है, वो सब ठीक है, लेकिन बैंक अकाउंट में, जब बैंक में अकाउंट खोलते हैं, बैंक को जब पैसे देते हैं उसके बदले में अगर वहाँ से कुछ नफ़ा मिलता है तो उसकी इजाज़त नहीं है। एक और सवाल है, कोई तहज्जुद पढ़ने के बाद फजर की नमाज़ अकेले पढ़ के सो जाए, क्योंकि अगर फजर बग़ैर पढ़े सोए तो उठना मुश्किल होगा, तो कौन सा तरीका बेहतर है, तहज्जुद के साथ फजर अकेले पढ़े या तहज्जुद छोड़ दे और सिर्फ फजर के लिए उठे और जमात के साथ फजर पढ़े? अगर चॉइस है, असल तो ज़ाहिर है दोनों हैं, जो तो हर साहिल को भी मालूम है कि दोनों ही चीज़ें हैं, लेकिन अगर चॉइस है कि या अकेले फजर पढ़नी, तहज्जुद पढ़ेंगे तो अकेले फजर पढ़ेंगे, या तहज्जुद छोड़ेंगे और जमात से फजर पढ़ेंगे, तो किसकी फजीलत ज़्यादा है? ज़ाहिर है जमात से नमाज़ पढ़ने की फजीलत ज़्यादा है। तहज्जुद इंसान सोने से पहले पढ़ ले, वक्त ही बदलेगा, तहज्जुद तो पढ़नी है, लेकिन यह कि असल तहज्जुद के वक्त पर उठने के बजाय सोने से पहले तहज्जुद पढ़ ले, अगर चॉइस है, बस यही अगर इख्तियार है कि या ये تو پھر یہ میں کہوں گا کہ سونے سے پہلے تہجد پڑھ لیں، لیکن جماعت سے نماز کی اہمیت زیادہ ہے تہجد کے مقابلے میں، اور تہجد کو بالکل نہ چھوڑیں، سونے سے پہلے تو پڑھ لیں. ایک اور سوال ہے، سوال یہ ہے کہ کوئی مکہ مکرمہ میں ہو نہیں، اس سے پہلے ایک اور سوال ہے، منزل پڑھ سکتے ہیں حالت حیض میں؟ منزل میں بہت سی قرآن آیات ہیں، تو اس میں وہ آیتیں جو دعا ہے، آیت الکرسی ہے، سورہ فاتحہ، دعا کی نیت سے معوذتین، وہ پڑھ سکتے ہیں، لیکن اس میں بعض حصے طویل قرآن کی آیتوں کے حصے ہیں، ان کو چھوڑ کے باقی اس کا حصہ پڑھا جا سکتا ہے. وہ خود ہی دیکھ لیں اس میں سے کون سا حصہ ہے. تو یہ جو آیتیں دعا کے لیے ہیں، اس کو دعا ہی کے مقصد سے اور حفاظت کے لیے پڑھ لیا جائے، ٹھیک ہے. اور بہت سے منزل بھی، اب تو بعضوں نے طویل منزل بھی نکالی ہے، تو بہرحال منزل میں کچھ حصے قرآن کی آیتوں کے وہ ہیں جو بہت طویل ہیں، جس میں دعا وغیرہ کا مضمون بھی نہیں ہے، تو اس کو چھوڑ دیں، باقی پڑھ سکتے ہیں. سوال یہ ہے کہ اوپر کوئی 18ویں منزل پر ہو اور نیچے بیسمنٹ میں جماعت ہو رہی ہو، تو کیا جماعت میں شامل ہو سکتا ہے 18ویں منزل سے؟ نہیں، ظاہر نہیں ہو سکتا، ایسے کہ درمیان میں بہت بڑا فاصلہ آ گیا، فاصلہ اتنا بڑا نہیں ہونا چاہیے درمیان میں. ایک اور سوال یہ ہے کہ مکہ مکرمہ میں کوئی ہو اور ہوٹل کے کمرے میں جہاں امام کی آواز آتی ہو، اسپیکر وغیرہ لگے ہوں، نماز میں شامل ہو سکتے ہیں؟ موسم کے لحاظ سے فرق پڑتا ہے کہ بعض حج وغیرہ کے موسم میں صفیں بلڈنگ تک پہنچ جاتی ہیں اور بلڈنگ میں اوپر نماز کی جگہ بنی ہوئی ہے، تو اوپر نماز کی جگہ بنی ہوئی ہے اور امام بھی، یعنی مصلی بھی نظر آ رہے ہیں، آواز بھی آ رہی ہے، صفیں بھی وہاں تک بلڈنگ تک آ رہی ہیں، تو نماز ہو جاتی ہے. لیکن اگر حرم خالی ہے، جیسے آج کل کے ایام ہیں، صحن میں کوئی نماز پڑھنے والا نہیں ہے، تو پھر صرف آواز کافی نہیں، صفوں کا اس بلڈنگ تک آنا ضروری ہے تاکہ صفیں متصل ہوں امام کے ساتھ شامل ہونے کے لیے. سوال یہ ہے کہ نماز کے فدیے کے طور پر پانی کے کنواں کوئی کھدوا دے، ہو جائے گا؟ نہیں، نماز کے فدیہ ضروری ہے، جس طرح زکوٰۃ میں ہوتا ہے کہ کسی کو مالک بنایا جائے، تو زکوٰۃ میں بھی کسی کو مالک بنایا جاتا ہے، نماز کے فدیے میں بھی کسی کو مالک بنایا جائے گا، ملکیت کسی کو دینا ضروری ہے. پانی کا جو کنواں ہوگا وہ تو ظاہر ہے کسی کی ملکیت نہیں، وہ عام ہوگا، ہر ایک استعمال کرے گا، تو وہ فدیے میں نہیں دیا جا سکتا. تہجد کا وقت سمر میں کب شروع ہوتا ہے؟ تہجد کا وقت ویسے تو انسان رات میں نماز پڑھ لے سونے سے پہلے بھی تو تہجد ہے، لیکن اصل تہجد کی فضیلت رات کے آدھی رات کے بعد یا اس سے زیادہ رات کا آخری تہائی حصہ، مغرب سے لے کر فجر تک کا جو وقت ہے، اس کے تین حصے ہم کر لیں، تین حصے کر لیں تو آخری تیسرا حصہ جو ہے وہ تہجد کا وقت ہے، اصل جو فضیلت کا وقت ہے. لیکن اس وقت اگر دشوار ہو تو انسان اس سے پہلے بھی پڑھ لے، انشاءاللہ فضیلت مل جائے گی. وہ یہ کہ عشاء کی نماز آج کل ہے ہی اتنی دیر سے، ہمارے یہاں مغرب، پتہ نہیں سوال کرنے والے کہاں ہوں گے، لیکن ہمارے یہاں مغرب ہے تقریباً 9 بجے، 9 بجے کے بعد ہے، اور فجر تقریباً 3:30 بجے، تو کل مغرب سے لے کر فجر تک تقریباً یہ 9 گھنٹے بن جاتے ہیں، اندازاً 9 گھنٹے کے قریب بنتے ہیں، 6 گھنٹے بنتے ہیں. تو 6 گھنٹے اگر بنتے ہیں، اس کا مطلب یہ ہوا کہ پوری رات جو ہے وہ 6 گھنٹے کی، تو آخری تہائی حصہ جو ہے وہ آخری 2 گھنٹے ہوں گے اصل فضیلت کے اعتبار سے. لیکن آدھی رات، 12 بجے آدھی رات ہو جائے گی، تو آدھی رات کے بعد، یعنی 12 بجے کے بعد بھی اگر پڑھیں گے تو وہ تہجد ہی کہلائے گی. تو 12 بجے کے بعد عشاء پڑھی، مثلاً 11 بجے کچھ دیر اگر کچھ تلاوت وغیرہ کچھ کرنی ہوئی کر لی، اور 12 بجے تہجد پڑھ کے پھر سو گئے، یہ بھی ہو سکتا ہے کہ 12 بجے کے بعد تہجد پڑھ لیں، انشاءاللہ فضیلت حاصل ہو جائے گی. اور ظاہر ہے کہ اگر بہتر وہ ہوگا کہ بالکل آخری وقت میں انسان اٹھے اور اس وقت پڑھ لے، وہ آخری برکت کا وقت ہوتا ہے. سورہ بقرہ کی سوال یہ ہے کہ حالت حیض میں سورہ بقرہ کی آخری رکوع پڑھ سکتے ہیں؟ سورہ بقرہ کی آخری دو آیتیں جو ہیں وہ ٹھیک ہے، اس لیے کہ وہ دعا ہی کے لیے ہیں، آمن الرسول سے لے کر آخری دو آیتیں وہ پڑھ سکتے ہیں، وہ حفاظت اور حفاظت کے لیے ہیں، حدیث میں اس کا ذکر ملتا ہے. پھر انشاءاللہ آج رات کو 9:35 پہ 9:35 پہ انشاءاللہ پھر جمع ہوں گے درود شریف اور دعا کے لیے. السلام علیکم ورحمۃ اللہ.